लगभग एक महिना अगाडिको एउटा घटना हो. मैक्लिन बाइबल चर्च भियना भर्जिनिया का पास्टर डेविड फ्ल्याटले अमेरिका का राष्ट्रपति डोनाल्ड ट्रम्प को निम्ति प्रार्थना गर्नुभयो. जब डोनाल्ड ट्रम्प अचानक मैक्लिन बाइबल चर्च में देखा पर्नुभयो र फ्ल्याटले अमेरिका का प्रेसिडेंट राष्ट्रपति डोनाल्ड ट्रम्प को निम्ति प्रार्थना गर्दाखेरि उहाँले प्रयोग गर्नुभएको वचन को खण्ड पहिलो तिमोथी दुई अध्यायबाट थियो. हामीलाई प्रश्न उठ्न सक्छ कि फ्ल्याटले पास्टर फ्ल्याटले राष्ट्रपति ट्रम्पको निम्ति किन प्रार्थना गर्नुभयो. पास्टर फ्ल्याटको निम्ति चाहिँ यसो गर्नु चाहिँ एकदम असल लागेको कारणले नभएर पास्टर फ्ल्याटको विश्वास के छ भन्दाखेरि आफ्ना प्रशासकहरूको निम्ति क्रिस्चियन्सहरूले प्रार्थना गर्नुपर्ने यो चाहिँ उनीहरूको जिम्मेवारी हो, उनीहरूको यो कर्तव्य हो. किनकि बाइबलले हामीलाई त्यसै गर्न भन्दछ. पहिलो तिमोथी दुई अध्यायले आफ्ना शासकहरूको निम्ति आफ्ना माथि रहेका अधिकारीहरूको निम्ति प्रार्थना गर ताकि तिमीहरूले शान्तिपूर्ण र ढुक्क भएर आदरणीय र भक्तिपूर्ण जीवन जिउन सक. सो के हामी हाम्रा देशका प्रधानमन्त्रीको निम्ति प्रार्थना गर्छौँ कि तपाईँ आफ्नो देशको प्रधानमन्त्रीको निम्ति प्रार्थना गर्नुहुन्छ कि हामी देशका नेताहरूको निम्ति प्रार्थना गर्छौँ उनीहरूको कमी कमजोरीहरूको बावजुद पनि कि हामी उनीहरूलाई आदर गर्छौँ सम्मान गर्छौँ कि उनीहरू परमेश्वरले हामी माथि राखिदिनु भएको प्रशासकहरू हुन् भनेर. यसो ख्रिस्टको अनुसार मलाई लाग्छ हामी सबैले गर्नुपर्छ यदि हामीले गरेका छैनौँ भने. यस्तै विषय आजको खण्ड मर्कुस बाह्र अध्याय पनि हामी पाउँदछौँ. तपाईँसँग बाइबल छ भने कृपया मर्कुस बाह्र अध्याय पढाउनु म अनुरोध गर्दछु. मर्कुसको पुस्तक बाह्र अध्याय. तपाईँ चर्चमा नियमित रूपमा आइराख्नु भएको छ भने तपाईँलाई थाहा छ हामीले सुरुकै दिनदेखि लगभग एक वर्ष भइसक्यो हामीले मर्कुसको पुस्तकबाट परमेश्वरको वचन हेरिरहेका छौँ. अन्त बिचमा हामीले अरू पुस्तकहरूबाट पनि परमेश्वरको वचनहरू सुनिसकेका छौँ तर हाम्रो नियमित हाम्रो खोराक चाहिँ मर्कुसको पुस्तकबाट हामीले लिइरहेका छौँ. तपाईँसँग बाइबल छैन भने हामीसँग केही उपलब्ध बाइबलहरू छन् तपाईँले सित्तैमा लिन सक्नुहुन्छ. मर्कुस बाह्र अध्यायको आज हामी 13-27 हेर्नेछौँ. 13-27 म पढ्नेछु. पछिबाट उहाँलाई कुरामा फसाउँ भनेर तिनीहरूले फरिसीहरू र हेरोदीहरूमध्येका कोही व्यक्तिहरूलाई उहाँ कहाँ पठाए. तिनीहरू आएर उहाँलाई भने, गुरुज्यू हामी जान्दछौँ तपाईँ साँचो हुनुहुन्छ र कसैको वास्ता गर्नुहुन्न किनकि तपाईँ मुख हेरेर काम गर्नुहुन्न तर परमेश्वरको मार्ग साँचो रीतिले सिकाउनुहुन्छ. भन्नुहोस्, कैसरलाई कर तिर्न न्यायसँग छ कि छैन, हामी कर तिरौँ कि नतिरौँ. यसुले तिनीहरूको कपटीपन थाहा पाएर तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन मलाई परीक्षा गर्दछौ, एउटा दिनार ल्याएर देखाओ. तिनीहरूले एउटा सिक्का ल्याए. उहाँले तिनीहरूलाई भन्नुभयो, यो तस्बिर र छाप कसको. तिनीहरूले उहाँलाई भने, कैसरको. तब येशूले तिनीहरूलाई भन्नुभयो, कैसरका चिजहरू कैसरलाई दियो र परमेश्वरका चिजहरू परमेश्वरलाई. तिनीहरूले उहाँसँग अचम्म माने. मृतकबाट पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँ कहाँ आए अनि उहाँलाई सोधे, गुरुज्यू मसाले हामीलाई लेखिदिएका छन् कि कसैको दाजु मर्यो र निसन्तान भएर पत्नीलाई छोडिराख्यो भने उसको भाइले त्यस स्त्रीलाई लैजानुपर्छ र आफ्नो दाजुको निम्ति सन्तान खडा गर्नुपर्छ. एउटा परिवारमा 7 भाइ थिए. जेठोले एउटी पत्नी ल्यायो अनि त्यो मानिस निसन्तान भएर मर्यो. अब माहिला भाइले त्यस स्त्रीलाई विवाह गर्यो र त्यो पनि निसन्तान भएर मर्यो. अनि साहिलाले पनि त्यस्तै गर्यो अनि 7 भाइको सन्तान भएन. सबैभन्दा पछि त्यो स्त्री पनि मरियो. अब मृतकहरूको पुनरुत्थानमा तिनीहरूमध्ये त्यो कसकी पत्नी हुन्छ किनकि ती 7 त्यसलाई विवाह गरेका थिए. यसले तिनीहरूलाई भन्नुभयो, तिमीहरू भूलमा परेको कारण यही होइन र कि तिमीहरू न त धर्मशास्त्र जान्दछौ न परमेश्वरको शक्तिलाई जान्दछौ. किनकि जब मृतकबाट तिनीहरूको पुनरुत्थान हुन्छ तिनीहरू न त विवाह गर्छन् न तिनीहरूको विवाह हुन्छ तर तिनीहरू स्वर्गमा भएका दूतहरू जस्तै हुन्छन्. मृतकहरू जीवित भए उठ्ने कुराको विषयमा कि तिमीहरूले मूसाको पुस्तकमा पढेका छैनौ कि कसरी पत्रोको विषयमा लेखिएको खण्डमा परमेश्वरले मूसालाई भन्नुभयो, म अब्राहमका परमेश्वर इसाकका परमेश्वर र याकुबका परमेश्वर हुँ. उहाँ मुर्दाहरूका परमेश्वर हुनुहुन्न तर जिउँदाहरूका हुनुहुन्छ. तिमीहरू एकदमै भूलमा परेका छौ. यस खण्डबाट आज हामी दुईवटा बुदाहरू हेर्नेछौँ. वचनको दुईवटा बुदाहरू. पहिलो बुदा एकदमै सरल छ, येशूले जे भन्नुहुन्छ त्यो गर्नुहोस्. पहिलो बुदा येशूले जे भन्नुहुन्छ त्यो गर्नुहोस्, 13-17 पदसम्म. र दोस्रो बुदा बाइबलले जे भन्छ त्यो विश्वास गर्नुहोस्, बाइबलले जे भन्छ त्यो विश्वास गर्नुहोस्, 18-27 पदसम्म. सो जस्ट 2 पॉइंट्स फर आवर सर्मन टुडे. फर्स्ट, डु वाट जिजस सेज, 13-17, एन्ड सेकेन्ड, बिलिभ वाट द बाइबल सेज, 18-27. बिलिभ वाट द बाइबल सेज, एकदमै सजिलो. येशूले जे भन्नुहुन्छ त्यो गर्नुहोस् र येशू बाइबलले जे भन्छ त्यो विश्वास गर्नुहोस्. पहिलो बुदालाई हेर्नुहोस्, येशूले जे भन्नुहुन्छ त्यो गर्नुहोस्, 13-17 पदसम्म. येशूले यहाँ के भन्नुभएको छ 13-17 पदसम्म, उहाँले के सिकाउनु भएको छ, के भन्नुभएको छ, त्यसलाई हामी यसरी सारांशित गर्न सक्छौँ कि हामीहरूले हाम्रा सरकारलाई अथवा हाम्रा प्रशासकहरूलाई आदर गर्नुपर्छ. त्यो तर त्योभन्दा पनि बढ्ता गरी मुख्य रूपमा हामीले परमेश्वरलाई आदर गर्नुपर्छ, किनकि सर्वोच्च अख्तियार हाम्रो देशका प्रशासकहरू होइनन्, शासकहरू होइन, सर्वोच्च अख्तियार, अल्टिमेट अथोरिटी परमेश्वर आफै हुनुहुन्छ. बुझ्नुहुँदैछ? येशूले यहाँ सिकाउनु भएको 13-17 पदसम्म हामी माथि रहेको प्रशासकहरू, जति पनि नेताहरू छन् हाम्रा, प्रशासकहरू हाम्रा लिडरहरू जो जति हुनुहुन्छ, अभिभावकहरू शिक्षकहरू, उनीहरूको हामीले आदर गर्नुपर्छ. तर त्योभन्दा पनि बढ्दा हामीले परमेश्वरको आदर गर्नुपर्छ. किन? किनकि यी सबै अधिकारीहरू, यी सबै अख्तियारहरू, यी सबै प्रशासकहरूले, शासकहरूले अर्को ठुलो सर्वोच्च प्रशासक, अझै त्योभन्दा बढी अख्तियारवालाको प्रतिनिधित्व गर्दछन् जो परमेश्वर आफै हुनुहुन्छ. सो सर्वोच्च परमेश्वर नै अन्तिम अख्तियार, सर्वोच्च अख्तियार हुनुहुन्छ. यो खण्डबाट हेरौँ न, अब पद 13 हामी हेर्छौँ. पछिबाट उहाँलाई कुरामा फसाउँ भनेर तिनीहरूले फरिसीहरू र हेरोदीहरूमध्येका कोही व्यक्तिहरूलाई उहाँ कहाँ पठाए. तपाईँलाई थाहा छ के भइरहेको छ? योभन्दा अगाडि हामीले लगभग 2-3 हप्तादेखि हेरिरहेको छौँ कि येशूको सेवकाईको उहाँ अन्तिम हप्तामा हुनुहुन्छ, अन्तिम हप्ता, र लगभग बुधबारको दिनमा हामी आइसकेका छौँ. आइतबारको दिनमा येशू यरुसलेम प्रवेश गर्नुभयो, सोमबारको दिनमा उहाँले मन्दिर सफा गर्नुभयो, मङ्गलबारको दिनमा मानिसहरूसँग उहाँको मुठभेड भयो, मानिसहरूले उहाँको अधिकारमाथि प्रश्न उठाए, उहाँको अधिकारलाई इन्कारे, र बुधबारको दिनमा फेरि पनि मानिसहरूले येशूलाई फसाउनुको निम्ति उनीहरूले एकपछि अर्को जाल फिजाउने काम गरिरहेको छ. र फेरि पनि यस समयमा 13 पदले भन्दछ कि फरिसीहरू र हेरोदीहरू मध्येका कोही व्यक्तिहरूलाई उहाँ कहाँ पठाए. यो एकदमै चाखलाग्दो छ, किनकि यी दुई समूहका मानिसहरू कहिले पनि एकजुट उनीहरू हुँदैनन्, यिनीहरू वास्तवमा एकअर्काका शत्रुहरू थिए. कसरी? फरिसीहरूले चाहिँ दाउदको राज्य स्थापना गर्न चाहन्थे, उनीहरूले आफ्नै मसिहाको प्रतीक्षा गरिरहेका थिए. तर यतिखेर यो समयमा उनीहरू चाहिँ रोमी सरकारको शासन मुनि थिए, र उनीहरूले यो मन परेको थिएन. र उनीहरू आफ्नै मसिहा जो दाउदको घरानाबाट आउनुहुन्छ भन्ने प्रतीक्षामा थिए, भने हेरोदीहरू चाहिँ हेरोद राज्य हेरोद राजाको पक्षका मानिसहरू थिए, हेरोद राजाका समर्थकहरू थिए, जसले चाहिँ हेरोद राजाको राज्य यो रोममा पनि उनीहरूले स्थापना गर्न चाहन्थे. हेरोद राजा यहुदाको राजा थिए, यहुदाको क्षेत्रको, र उनलाई यहुदीहरूको राजा पनि मानिन्थ्यो. हेरोद राजा प्रान्तीय राजा थिए, तर उसले रोम नै एटक गरोस् भन्ने हेरोदीहरूको महत्त्व थियो, उनीहरूले त्यो चाहन्थे. सो फरिसीहरूले रोमी शासकहरूको अधीनबाट उनीहरू मुक्त हुन चाहन्थे, हेरोद राजा पनि उनीहरूले चाहँदैनथे भने हेरोदीहरूले चाहिँ हेरोद राजालाई ल्याउन चाहन्थे. र यिनीहरू वास्तवमा एकअर्काका शत्रुहरू थिए, तर यिनीहरू मिलोमती गरिरहेको छन्, यिनीहरू एक ठाउँ भेला भएको छ. कारण किन? किनकि यिनीहरू दुवै समूहको मानिसहरूको शत्रु एउटै छ, साझा शत्रु को हो? त्यो चाहिँ येशू ख्रिस्ट हुनुहुन्छ. त्यही भएर उनीहरू येशूलाई फसाऊ भनेर यहाँ आएका छन्, र उनीहरूले अब कसरी सुरु गर्छन् आफ्नो जाल, कसरी सुरु गर्छन्? पद 14 हेर्नुहोस् न, तिनीहरू आएर उहाँलाई भने, गुरुजी हामी जान्दछौँ तपाईँ साँचो हुनुहुन्छ र कसैको वास्ता गर्नुहुन्न, किनकि तपाईँ मुख हेरेर काम गर्नुहुन्न, तर परमेश्वरको मार्ग साँचो रीतिले सिकाउनुहुन्छ. मस्कालाउँदैछन् यिनीहरूले, चिप्लो घस्दैछन् हाम्रो भाषा भन्नुपर्दाखेरि. साना नानीहरूले जब तपाईँबाट केही चाहन्छ आएर तपाईँलाई मस्कालाउँछ, चिप्लो घस्छ नि, होइन? त्यही प्रकारको उनीहरूले आचरण यहाँनिर लिइरहेका छन्. यिनीहरूले यीशुको प्रशंसा गरिरहेका छन्, तर यिनीहरू यीशुको प्रशंसा गर्ने कुरामा यिनीहरू इमान्दार भने चाहिँ छैनन्। यिनीहरूको मुखबाट निस्केका शब्दहरू वास्तवमा साँचो हुन्, वास्तवमा यीशु असल गुरु हुनुहुन्छ, उहाँ साँचो हुनुहुन्छ, उहाँलाई कसैको पनि वास्ता गर्नुहुन्न, उहाँलाई कसैको पनि उहाँलाई परवाह छैन, मुख हेरेर उहाँले काम गर्नुहुन्न। त्यो चाहे त्यो शास्त्री होस्, चाहे त्यो फरिसी होस्, चाहे त्यो धर्मगुरुहरू होस्, चाहे त्यो शिक्षकहरू होस्, उहाँले सबैलाई भन्नुहुन्छ, सिधै भन्नुहुन्छ, प्रत्यक्ष रूपमा भन्नुहुन्छ। किनकि उहाँले परमेश्वरको मार्ग साँचो रीतिले सिकाउनुहुन्छ, उहाँ परमेश्वरबाटको हुनुहुन्छ। यो फरिसीहरूले भनेको कुरा एकदमै सत्य थियो, तर उनीहरूले जे भनिरहेको थिए त्यो उनीहरूले त्यो हृदयबाट भनिरहेको थिएनन्, जे भन्न चाहँदैन थिए त्यही कुरा उनीहरूले भनिरहेका छन्। किनकि येशूलाई तिनीहरूले एउटा प्रश्न सोध्नेवाला छन् र त्यो प्रश्नको जवाफ दियोस् भन्ने उनीहरूको अभिप्राय छ। त्यस कारणले गर्दाखेरि येशूलाई चिप्लो घस्दै, मस्का लाउँदै, झुटो प्रशंसा गर्दै येशू कहाँ आएका छन्। एकछिन यहाँ रोकौँ र एउटा प्रश्न सोधौँ कि हामी पनि मस्का लाउँछौँ, कि हामी पनि चिप्लो घस्ने खालको मानिसहरू हौ? आफूले चाहेको कुरा पुरा होस् भनेर के तपाईँ मानिसहरूलाई झुटो प्रशंसा गर्नुहुन्छ? तपाईँको हृदयबाट वास्तव निक्लिरहेको हुँदैन, तर मेरो एउटा काम छ, त्यो काम चाहिँ फत्ते गर्नु छ, मलाई पुरा गर्नु छ, त्यही भएर उसको बारेमा राम्रा कुराहरू भनिदिन्छु। यदि तपाईँको आचरण पनि त्यस्तो छ भने यो राम्रो होइन। फ्ल्याटरी इज नेभर गुड। यो चिप्लो घस्ने कुराहरू कहिले पनि राम्रो होइन। सक्नुहुन्छ भने खुल्याम हृदयबाट प्रशंसा गर्नुहोस्, सक्नुहुन्न भने आफ्नो स्वार्थपूर्तिको निम्ति झुटो प्रशंसा कहिले पनि नगर्नुहोस्। भाइबहिनी, त्यहाँ धेरै अनगिन्ती पदहरू छन् जसले झुटो प्रशंसा गर्नेहरूको विरुद्धमा बोल्दछ। विश्वासयोग्य हुनुहोस्, प्रेमका साथ सत्य कुराहरू बोल्नुहोस्, तर झुटो नबोल्नुहोस्। परमेश्वरले झुटा बोल्नेहरूलाई घृणा गर्नुहुन्छ। सो यी मानिसहरू, फरिसीहरू येशूलाई चिप्लो घस्दै आएका छन् र उनीहरूले अब आफ्नो वास्तविक उनीहरूको अभिप्राय के हो, उद्देश्य के हो, अब यहाँनिर हामीलाई 14 पदमा दिएको छन् र उनीहरूले एउटा प्रश्न सोध्छन्, भन्नुहोस् कैसरलाई कर तिर्नु न्यायसँग छ कि छैन, हामी कर तिरौँ कि नतिरौँ। यिनीहरूको वास्तवमा प्रश्न चाहिँ यो, यिनीहरूले येशूलाई यो प्रश्न सोध्न चाहन्थे र येशूले प्रश्नको जवाब र्याकको ठ्याक त्यो त्यतिखेरै दियोस् भन्ने उनीहरूको इच्छा थियो। त्यही भएर येशूलाई उनीहरूले मस्का लगाइरहेको छन्, कैसरलाई कर तिर्नु न्यायसम्मत हो कि होइन। यो करको बारेमा थोरै हामीले जान्नुपर्ने हुन्छ, विभिन्न करहरू छन्, तर यो कर चाहिँ यसलाई पोल ट्याक्स भन्छौँ। यो भनेको चाहिँ उमेर पुगेको मानिसहरूमाथि लगाइएको कर हो। हाम्रो नेपालको हकमा 18 वर्ष माथिको मानिसहरूलाई उमेर पुगेको मानिन्छ, त्यसरी नै त्यतिखेरको समयको मानिस समयमा पनि उमेर पुगिसकेकाहरू वयस्कहरू सबैले कर तिर्नु पर्दथ्यो। वार्षिक उनीहरूले एक दिराम दिनार तिर्नु पर्दथ्यो, एक दिनार त्यो भनेको लगभग एक दिनको ज्याला उनीहरूले तिर्नु पर्दथ्यो हरेक वर्ष। आफ्नो खल्तीबाट उनीहरूले कर बुझाउनु पर्दथ्यो, उनीहरूको आयस्रोतको वास्ता गरिँदैन थियो, उनीहरूले कति कमाउँछन् त्यसको केही पनि उल्लेख गरेको पाइँदैन। तर उनीहरू केवल मानिस भएको कारणले गर्दाखेरि, त्यो देशको नागरिक भएको कारणले गर्दाखेरि, चाहे त्यो स्वदेशी होस् चाहे त्यो विदेशी होस्, उनीहरूले कर तिर्नु पर्दथ्यो। र यो कर तिर्ने कुरा चाहिँ फरिसीहरूलाई चाहिँ मन पर्दैन थियो, उनीहरूले एकदम यो हेट गर्थ्यो, उनीहरूले घृणा गर्थ्यो यो कर तिर्ने कुराहरूलाई। किनकि फरिसीहरू यहुदी धर्मावलम्बीहरू हुन्, तपाईँलाई थाहा छ, यहुदी धर्म मान्नेहरू, उनीहरूले मसीहाको प्रतीक्षामा छन्, उनीहरूको विश्वास यो छ पुरानो करारदेखि कि हाम्रो ईश्वर केवल एकमात्र परमेश्वर हुनुहुन्छ, याकुबका परमेश्वर, इसाकका परमेश्वर, अब्राहमका परमेश्वर, त्यो बाहेक अरू अरू विदेशी राजाहरूको सामु झुक्नु भनेको, उनीहरूलाई कर तिर्नु भनेको, उनीहरूको आदर गर्नु भनेको चाहिँ परमेश्वरलाई नै अनादर गर्नु भन्ने उनीहरूको आस्था थियो, त्यो विश्वास थियो। त्यही भएर उनीहरूले एउटा ईश्वर शास्त्री यहाँ प्रश्न सोधिरहेका छन् कि हामी यहुदीले यो रोमी सरकार जो चाहिँ अन्य जाति हो कि उसलाई हामीले कर तिर्नु न्यायसँग छ? येशूले कसरी प्रश्नको जवाब दियोस् भन्ने उनीहरू चाहन्थे। न्यायसङ्गत छ कि त न्यायसङ्गत छैन भनेर, तर पनि येशूको जवाब जस्तोसुकै भए पनि, यस नो जे भए पनि उनीहरूलाई कुनै पनि परवाह थिएन। किनकि येशूको जवाब यस तिमीले कर तिर्नुपर्छ भने तापनि र नो तिमीले कर तिर्नु पर्दैन भने तापनि येशू फस्नेवालामा हुनुहुन्छ। कसरी विचार गर्नुहोस्, यदि येशूले कैसरलाई कर तिर्ने कुरा न्यायसङ्गत छैन, तिमीले कर तिर्नु हुँदैन भन्नुभयो भने यहाँनिर हेरोदी मतका मानिसहरू छन्, यिनीहरू राजनीतिज्ञहरू हुन्, उनीहरूले कुरा लगेर रोमी सरकारलाई सुनाइदिन्छन्। येशु रोमी सरकारको विरुद्धमा उठेको विद्रोहीको रूपमा मानिन्छ, किनकि इतिहासमा हामीले हेर्ने भने धेरैचोटि रोम सरकारले लगाएको करको विरुद्धमा जुलुस उठ्ने आन्दोलन गर्नेहरू धेरै थिए र उनीहरूले मृत्युदण्ड भोगेको छ इतिहासलाई पटाएर भने, र येशुलाई पनि त्यस्तै अर्को फेरि आन्दोलनकारीको रूपमा उनीहरूले हेर्नेछन् र येशुलाई लगेर उनीहरूले के गर्नेछन्, मृत्युदण्ड दिनेछन्। येशु त फस्ने हुनेवाला छ, तर येशुले फेरि यस तिमीहरूले कैसरलाई कर तिर्नुपर्छ, यो कैसरलाई कर तिर्ने कुरा न्यायसँग छ भन्नुभयो भने के हुन्छ, यी मानिसहरू जो येशुको पछि लागेका छन् प्रशंसकहरू येशुलाई मन पराउने मानिसहरू नै येशुको विरुद्ध उठ्नेछन्, किनकि उनीहरू यो करमुक्त हुन चाहन्छन्। बुझ्नुहुँदैछ, येशुले जे भने पनि येशु फस्नेवालामा हुनुहुन्छ। नेपालीमा भनाइछ नि, कहाँ जालस मछली मेरै ढडिया, एउटा पासो थियो तर येशुले कसरी जवाफ दिनुभयो। 15 पदलाई हेर्नुहोस् न, 15 पदको खण्डक, येशुले तिनीहरूको कपटीपन थाहा पाएर तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन मलाई परीक्षा गर्दछौ, एउटा दिनार ल्याएर देखाऊ। येशुले तिनीहरूको कपटी पनि जान्नुभयो, तिनीहरूको अभिप्राय, तिनीहरूले येशुको किन प्रशंसा गर्दै आए, तिनीहरूले यो प्रश्न किन सोध्दैछन्, उनीहरूको हृदयमा के छ, उनीहरूको मनमा के छ, सबै कुरो येशुले जान्नुभयो। अनि हामीलाई थाहा छ येशु परमेश्वर हुनुहुन्छ, उहाँले सबै मानिसको हृदयको अभिप्रायहरूलाई उहाँले बुझ्नुहुन्छ। तपाईँको हृदयमा के छ, तपाईँको मनमा के छ, तपाईँले जे गर्नुहुन्छ किन गर्नुहुन्छ, त्यसको पछाडि नियत के छ, त्यो सबै परमेश्वरले जान्नुहुन्छ। र येशुले भन्नुहुन्छ, मलाई एउटा दिनार ल्याएर देखाओ। दिनार यो चाँदीको सिक्का हो। 16 पदले भन्छ, तिनीहरूले एउटा सिक्का ल्याए र येशुले एउटा प्रश्न सोध्नुहुन्छ। अब यहाँनिर यो तस्बिर र छाप कसको हो, एकदमै यो सामान्य प्रश्न, सजिलो प्रश्न, त्यतिखेर समयका मानिसहरूले त्यो सिक्कामा के हुन्छ, कसको छाप हुन्छ भन्ने कुरो उनीहरू सबैलाई थाहा थियो। जसरी हामीलाई हाम्रो देशको पैसामा होइन, एक समय अगाडिको त्यो ढ्याके पैसामा के थियो, कसको छाप हुन्छ, महेन्द्र राजाको, त्यसपछि पछाडि मन्दिर भन्ने कुराहरू हामीलाई थाहा हुन्छ। त्यसरी यी मानिसहरूलाई पनि त्यो सिक्कामा कसको छाप थियो भनेर थाहा छ। त्यही भएर उनीहरूले जवाब दिन्छन्, तिनीहरूले उहाँलाई भने कैसरको, कैसर रोमी सम्राट हुनुहुन्थ्यो, रोम शासक, रोमलाई चलाउने उहाँ शासक हुनुहुन्थ्यो, उहाँ राजा हुनुहुन्थ्यो। र सिक्काको एकपट्टि टिबेरियस कैसरको छाप हुने गर्दथ्यो, उसको टाउको हुने गर्दथ्यो, भनेपछि अर्कोपट्टि उसको आमाको नाम सहितको छाप हुने गर्दथ्यो। र यसले अब उनीहरूको प्रश्नको उत्तर फाइनली अन्तत उहाँले दिनुहुन्छ। प्रश्न के सोधेका थिए, कि हामी के गरौँ, कर तिरौँ कि नतिरौँ, कैसालाई कर तिर्ने कुरा न्यायसँग छ कि छैन। अब यसुको जवाफ हेर्नुहोस् अन्तत, तब यसुले तिनीहरूलाई भन्नुभयो, कैसरका चिजहरू कैसरलाई दियो र परमेश्वरका चिजहरू परमेश्वरलाई। त्यसपछि के भयो, तिनीहरूले उहाँसँग अचम्म माने। जब येशुको जवाब सुने यिनी मानिसहरू अचम्मित भए। किन अचम्मित भए, येशुको जवाफको पहिलो कारणले हेरौँ। पहिलो, येशुले के भनेर जवाब दिनुभयो, कैसरका चिजहरू कैसरलाई नै दियो। मैले अघिदेखि भनिरहेको छु, यहुदीहरूले कैसरलाई कर दिने कुरालाई लिएर एकदमै घृणा गर्थे, कैसरसँगको सम्बन्ध एकदमै राम्रो थिएन, कैसरबाट मुक्त हुन चाहन्थे। आज भोलि हामी कहिले हुन्छ, हाम्रो मसिहा आउनुहुन्छ र मुक्त गर्नुहुन्छ, र सम्बन्ध राम्रो थिएन। त्यही भएर येशूले कैसरसँगको तिनीहरूको सम्बन्धलाई लिएर तिनीहरूको सोचलाई नै पुनः परिभाषित गरिदिनु भयो। कैसरलाई हेरेर तिमीहरूको सोच फरक हुनुपर्छ, कैसरलाई हेर्ने दृष्टिकोण तिमीहरूको फरक हुनुपर्छ, तिमीहरूको सम्बन्धप्रतिको तिमीहरूको दृष्टिकोण परिभाषा फरक हुनुपर्छ भन्ने कुरा देखाउनुहुँदैछ। पुरानो कारणमा परमेश्वर मात्र यहुदीहरूको राजा हुने गर्नुहुँदै थियो, अरू राजाहरूलाई मान्नु, परमेश्वरलाई नमान्नु भन्ने अर्थ लाग्थ्यो, किनकि पुरानो कारणमा परमेश्वर नै प्रत्यक्ष शासक हुनुहुन्थ्यो। यो चाहिँ ईश्वर तन्त्र चलेको समय थियो पुरानो कारणमा, अरू देशहरूमा अरू मानिसहरूले राजाले शासन गरेका थिए त्यतिखेरसम्म, अरू जातिहरूलाई अरू राजाले शासन गरेको थियो, तर यहुदी जातिहरू इस्रायली जातिहरूको राजा चाहिँ परमेश्वर स्वयं हुनुहुन्थ्यो। त्यही भएर यी मानिसहरूले यही सोचिरहेका छन् कि हाम्रो राजा, हाम्रो परमेश्वर चाहिँ, हाम्रो शासक चाहिँ केशर होइन, को हो, केवल परमेश्वर हुनुहुन्छ। तर तिनीहरूले त्यो विशेष अधिकार गुमाइसकेका थिए जब तिनीहरूले परमेश्वरको विरुद्धमा पाप गरे, र जबसम्म येशु ख्रिस्ट फर्केर आउनुहुन्न तबसम्म ईश्वर तन्त्र चल्दैन। येशु ख्रिस्ट जब फर्केर आउनुहुन्छ, उहाँले आफ्नो राज्य पूर्ण रूपमा उहाँले स्थापित गर्नुहुनेछ, सिद्ध राज्य जब आउँछ अनि मात्र ईश्वरतन्त्र चल्छ। परमेश्वर नै मानिसहरूको माझमा बसेर उहाँले शासन गर्नुहुनेछ। तर यो समय बीचमा चाहिँ हामी माथि परमेश्वरले अरू प्रशासकहरू अधिकारीहरू खटाइदिनु भएको छ, जसलाई हामीले आदर गर्नुपर्छ। अनि यही कुरो यी रोममा प्रवासी भएर बसेका यहुदीहरूले बुझ्नु पर्दथ्यो कि रोमी सरकार खैसर तिमीहरूको शत्रु होइन, परमेश्वरले खटाउनु भएकी प्रशासकहरू हुन्, यी सरकारको तिमीले आदर मान्नुपर्छ, उनीहरूको देशमा छौ, ऊ शासक हो भने उसलाई कर तिर्नुपर्छ। किनकि सिक्कामा कसको छाप थियो? कैसरको छाप थियो। उनीहरू अरूको देशमा छन् र राजा फरक छ र त्यहाँको नियम फरक छ, त्यहाँको कानुन फरक छ, र त्यही अनुसार यी मानिसहरू चल्नुपर्छ भन्ने कुराहरू देखाइरहेका थिए। र यी मानिसहरू परमेश्वरको अधीनमा छन् भन्ने कुराको प्रमाण पनि अब परमेश्वरले नै खटाउनु भएको प्रशासकको अधीनमा बसेर दिनु पर्दथ्यो। सो यी मानिसहरू किन छक्क परे? यसकारणले किनकि परमेश्वरले यहुदीहरूको रोमीहरूसँगको सम्बन्धलाई पुनः परिभाषित गरिदिनु भयो। आज हामी सबैको निम्ति यही कुरा लागू हुन्छ। हामी जुन देशमा छौँ त्यो देशको हामी कानुन पछ्याउनु पर्ने हुन्छ, हाम्रो प्रशासकहरूको हामीले अधीनमा बस्नुपर्ने हुन्छ। बाइबलकै खण्डहरू म सरसर्ती पढ्न चाहन्छु तपाईँको माझमा। पहिलो पत्रुस 2:13, प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्यो सर्वोच्च राजाको होस् अथवा हाकिमहरूको होस्, जो दुष्ट काम गर्नेहरूलाई दण्ड दिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्छन्। रोमी 13:2 पनि म पढ्न चाहन्छु। रोमी 13:2, हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्, परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाटै नियुक्त भएका हुन्। यसकारण प्रशासकहरूका विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ र जस जसले विरोध गर्छ तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। पहिलो तिमोथी 2:2 पनि म पढ्न चाहन्छु। 1, सर्वप्रथम म आग्रह गर्दछु कि सबै मानिसहरूका निम्ति नम्र निवेदन, प्रार्थना र मध्यस्थ विनती र धन्यवाद चढाइ हुन्। राजाहरू र सबै उच्च पदमा भएकाहरूका निम्ति पनि, ताकि हामी निर्धक्क र शान्तिपूर्ण भएर हर प्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौँ। परमेश्वर वचनले यथेष्ट आज्ञा गरिसकेको छ कि हामीले हाम्रो प्रशासकहरूलाई आदर गर्नुपर्छ, उहाँहरूको अधीनमा बस्नुपर्छ। यसको मतलब हामीले हाम्रो देशका प्रधानमन्त्रीको आदर गर्न सिक्नुपर्छ, हाम्रो देशका शासकहरूको नेताहरूको हामीले आदर गर्न सिक्नुपर्छ, छोराछोरीहरूले आफ्नो अभिभावकहरूको आदर गर्न सिक्नुपर्छ, विद्यार्थीले आफ्नो शिक्षकहरूको आदर गर्न सिक्नुपर्छ। यी सबै प्रशासकहरू परमेश्वरबाटै खटाइएका हुन्। परमेश्वर नै मुख्य सर्वोच्च अन्तिम आखिरी अख्तियार हुनुहुन्छ र उहाँलाई नै प्रतिनिधित्व गर्ने यी अधिकारीहरू हुन्। त्यही भएर यी अधिकारीहरू आफ्नो बाबाआमाको आज्ञा पालन नगर्नु, उहाँको विरोध गर्नु, आफ्नो शिक्षकको विरुद्धमा खडा हुनु, आफ्नो देशका प्रशासकको विरुद्धमा खडा हुनु भनेकै परमेश्वरको विरुद्धमा खडा हुनु हो भन्ने कुराहरू बाइबलले हामीलाई भन्दछ। के तपाईँ आफ्नो प्रशासकहरूको अधीनमा, आफूभन्दा माथिको अख्तियारको अधीनमा बस्नुहुन्छ कि तपाईँ आफूभन्दा माथिको अख्तियारहरूलाई आदर गर्नुहुन्छ? फेरि यसै भन्दा गर्दा तपाईँसँग प्रश्न आउला कि हाम्रो देशको कानुन परिवर्तनशील छ, धर्म परिवर्तनको विरुद्धमा कानुन बनेको छ, त्यसो भए हामी के गरौँ? हाम्रो देशको अख्तियारहरूलाई आदर गर्दै अब हामी के सुसमाचार नसुनाऊ मानिसहरूलाई, परमेश्वरको बारेमा नभनौँ? जब परमेश्वर र हाम्रो देशका नेताहरू, हाम्रो देशको कानुन, हाम्रो देशको प्रशासकहरू छान्ने जुन छनौटको अगाडि हामी आइपुग्छौँ, हामीले जहिले पनि परमेश्वरलाई नै प्राथमिकता दिनुपर्ने हुन्छ। किन? किनकि परमेश्वर नै सर्वोच्च अख्तियार हुनुहुन्छ। यीशुको जवाफको दोस्रो खण्डमा हामी देख्न पाउँदछौँ, दोस्रो खण्डमा कैसाको चिजहरू कसैलाई दियो र के भन्नुभयो त्यसपछि उहाँले? र परमेश्वरका चिजहरू परमेश्वरलाई, सो परमेश्वरको चिजहरू के हो भन्ने कुरा हामी कसरी जान्ने? कैसरका चिजहरू के हो भन्ने कुरा हामी कसरी थाहा पाउँछौँ? यिनीहरूले कसरी थाहा पाए? जब यिनीहरूले सिक्कामा हेरे, यसले प्रश्न सोध्नुभयो, यो सिक्कामा कसको तस्विर छ, कसको इमेज छ, कसको स्वरूप छ, कसको छाप छ, त्यसमा कसको छाप थियो, कसको स्वरूप थियो? कैसरको। यसको मतलब त्यो कैसरको भन्ने कुरा त्यसबाट हामी जान्दछौँ, किनकि छापले स्वामित्वलाई जनाउँदछ। तपाईँको नागरिकताको पछाडि तपाईँको 2 बुढी औँलाको छापहरू हुन्छ, ल्याप्चे लगाउनु पर्ने हुन्छ, यसको मतलब त्यो नागरिकता तपाईँको भन्ने लाग्छ। तपाईँको धनी पूर्जाको पछाडि, कुनै पनि चिजको पछाडि सिग्नेचर हस्तक्षरहरूले तपाईँलाई तपाईँको हो भन्ने कुरा जनाउँदछ, त्यसको अनरसिप तपाईँ हो भन्ने कुरा जनाउँदछ। त्यसो भए हामीहरू अब हाम्रो जीवनलाई विचार गरौँ, हाम्रो जीवनमा कसको छाप छ, तपाईँको जीवनमा कसको छाप लागेको छ, तपाईँको जीवनमा कसको स्वरूप छ। अघि भर्खरै हाम्रो सञ्चालकज्यूले पढ्नुभएको थियो उत्पत्ति एक अध्यायको 26 पद, कि सारा मानिस कसको स्वरूपमा कसको छापमा बनाएका छन्, परमेश्वरको। हामी सारा मानिसमाथि परमेश्वरको स्वरूप छ, उहाँको छापमा हामीमाथि लागेको छ। यसको मतलब हामी सबै मानिस परमेश्वरको, उहाँको अधिकार लाग्छ हाम्रो जीवनमा, उहाँ हकवाला हुनुहुन्छ। यसको मतलब अब हामीले हाम्रो सारा थोक परमेश्वरलाई दिनुपर्ने हुन्छ। यसले त्यही भन्नुहुँदैछ, कैसरलाई दिनुपर्ने चिज कैसरलाई दियो, तिमी एउटा देशको नागरिक हो भने तिमी नागरिकको हैसियतले गर्नुपर्ने सबै बिलहरू तिर्नुपर्ने छ, नियम कानुन पालन गर्नुपर्ने छ, सबै पालन गर। तर त्योभन्दा बढी तिमीले आफ्नो जीवन परमेश्वरलाई दियो, तिम्रो प्राण, तिम्रो शरीर, तिम्रो हृदय, तिम्रो शक्ति, तिम्रो सब थोक परमेश्वरलाई दियो, तिम्रो समय, तिम्रो पैसा, तिम्रो परिवार, तिम्रो अध्ययन, सब थोक परमेश्वर, त्यो सबको मालिक परमेश्वर हुनुहुन्छ। किनकि हामी सबैमाथि परमेश्वरको छाप लागेको छ, हामी उहाँको स्वरूपमा सृजिएका मानिसहरू हौ। परमेश्वरले हामीलाई उहाँको आफ्नो स्वरूपमा बनाउनु भयो, हामी उहाँको र हामी उहाँप्रति जवाफदेही हुनुपर्छ। तर दुःख लाग्दो कुरो, परमेश्वरलाई हामीले लुटेका छौँ, उहाँको अख्तियारलाई हामीले इन्कार गरेका छौँ, उहाँको अख्तियार पनि रहन हामी चाहेका छैनौँ, हामी आफ्नै निम्ति जिउन चाहेका छौँ, हामीले आफैलाई परमेश्वरलाई दिन चाहेका छैनौँ। त्यसकारण परिणामस्वरूप हामी परमेश्वरको न्याय हुनेछौँ। तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, अनुग्रही परमेश्वरले आफ्नो पुत्र येशुख्रिस्टलाई संसारमा हामीलाई बचाउनको निम्ति पठाउनुभयो। येशुख्रिस्ट जो परमेश्वरको अधिकार मुनि रहेर सिद्ध जीवन जिउनुभयो, जुन जीवन जिउन तपाईँ चुक्नुभएको थियो, म चुकेको थिएँ, आदम हब्बा चुक्नुभएको थियो, इस्रायलहरू चुकेका थिए, त्यो जीवन येशुले जिउनुभयो। र तपाईँ र म मर्नुपर्ने त्यो मृत्यु येशु आफै मर्नुभयो, र हामीलाई फेरि परमेश्वरतर्फ उहाँले फर्काउनु भयो। यी सबै कुरा मैले 2000 वर्ष अगाडि पुरा गर्नुभयो। तपाईँ क्रिस्चियन हुनुहुन्छ, तपाईँ येशुको पछि लाग्नुभएको छ भने तपाईँले यो कुरा तपाईँको दिमागमा राख्नुपर्छ कि तपाईँ अब तपाईँको होइन, तपाईँ अब तपाईँको रहनु भएन, तपाईँ ख्रिस्टको हो। ख्रिस्टले आफ्नो रगतले तपाईँलाई किनिसक्नुभएको छ। पाप गर्नको निम्ति तपाईँसँग अब स्वतन्त्रता छैन, तपाईँसँग अधिकार छैन। म ख्रिस्टको हुँ, मेरो जीवन ख्रिस्टको हो। आज धेरै संसारमा धेरै प्रकारको नाराहरू सुन्ने गर्छ, मेरो शरीर मेरो अधिकार। तपाईँको शरीर तपाईँको रहेन अब, त्यो त परमेश्वरको हो, उहाँको छाप तपाईँमाथि छ, उहाँको अधिकार, उहाँको हक लाग्छ, तपाईँ उहाँप्रति जवाफदेही हुनुपर्ने हुन्छ। यो सत्य त तपाईँको दिमागमा रहनुपर्छ। जब तपाईँ बेलुकी घरमा जानुहुन्छ, आफ्नो मोबाइलमा तपाईँ गुगलमा अश्लील भिडियोहरू, अश्लील चलचित्रहरू सर्च गर्न थाल्नुहुन्छ, तपाईँको दिमागमा आउनुपर्छ कि मसँग यो गर्ने स्वतन्त्रता छैन, म परमेश्वरको हो भन्ने कुरा तपाईँको माइन्डमा आउनुपर्ने हुन्छ। जीवनमा कसलाई विवाह गर्ने भन्ने निर्णय लिँदाखेरि पनि तपाईँको माइन्डमा, तपाईँको सोचमा यही कुरा आउनुपर्छ कि म मेरो आफ्नै होइन, म परमेश्वरको हुँ। विवाहको सम्बन्धको बारेमा निर्णय गर्दाखेरि पनि तपाईँले यो कुरालाई ध्यानमा दिनुपर्छ। तपाईँको पैसा कहाँ लगानी गर्ने विषयमा पनि तपाईँले सोच्नुपर्ने हुन्छ कि म आफ्नै होइन, पैसा जहाँ पाए त्यो खर्च गर्ने मसँग यो स्वतन्त्रता छैन, म परमेश्वरको हुँ, मैले जवाफ एक दिन दिनुपर्ने हुन्छ। तपाईँको दिहाई कस्तो छ, दशांश र भेटीहरू दिने कुरा तपाईँको आचरण गर्छ, यो त मेरो पैसा हो, मैले परिश्रम गरेर पसिना बगाएर कमाएको पैसा हो भन्ने खालको आचरण लिनुहुन्छ कि यो परमेश्वरको पैसा हो जब हामी दिने कुराहरू गर्छौँ। प्रश्न यो होइन कि म मेरो कति पैसा चाहिँ परमेश्वरलाई छुट्याएर दिउँ, प्रश्न त्यो हुनुहुँदैन। हाम्रो प्रश्न यो हुनुपर्छ, परमेश्वरको कति पैसा चाहिँ म राखौँ। प्रियमित्रहरू, सब थोक परमेश्वरलाई दिनुहोस्, उहाँ सबै कुराको योग्य हुनुहुन्छ। तर यदि तपाईँ क्रिस्चियन हुनुहुन्न भने, तपाईँले वचन सुनिराख्नु भएको छ, एकदमै खुसीको कुरो हो, र तपाईँले पनि यो जान्नुपर्ने हुन्छ कि परमेश्वरले तपाईँको सम्पूर्ण जीवनको माग गर्नुहुन्छ, सम्पूर्ण निष्ठाको माग गर्नुहुन्छ। परमेश्वरलाई तपाईँले आफैलाई दिनुपर्ने हुन्छ, र तपाईँले यो चाहिँ आफ्नो पापहरू पश्चाताप गरेर जीवनको स्वामी म आफै बन्ने कोसिस गरिरहेको छु, जीवनको राजा मेरो जीवनको मालिक म आफै बन्ने प्रयास गरिरहेको छु भन्ने कुरालाई मानिली आफ्नो पापबाट फर्की येशूमा तपाईँ विश्वास गर्नुभयो भने, येशूलाई मुक्तिदायक रूपमा स्वीकार गर्नुभयो भने तपाईँले पनि आफ्नो जीवन परमेश्वरलाई दिन सक्नुहुन्छ। यदि कैसरलाई कर बुझाइएन भने कैसरले कसैलाई पनि छोड्दैन। यदि तपाईँले परमेश्वरको चिज परमेश्वरलाई दिनुभएन भने परमेश्वरले पनि तपाईँलाई छोड्नुहुनेवाला छैन, परमेश्वरको न्यायबाट तपाईँ कहिले पनि उम्किनेवाला छैन। तपाईँ मर्नुभयो भने, अहिले भर्खरै मर्नुभयो भने पनि तपाईँ परमेश्वरको न्याय आसनको अगाडि उभिनु पर्ने हुन्छ। हिब्रू 9:27 त्यही भन्दछ, मानिसको निम्ति एकपल्ट मृत्यु त्यसपछि न्याय तोकिएको छ, तपाईँ न्यायको निम्ति पुनर्जीवित भई उठ्नुहुनेछ। मरेपछि तपाईँ भ्यागुता भएर, बाख्रा भएर, मुसा भएर होइन, तपाईँ मानिस नै भएर न्यायको निम्ति खडा हुनुहुनेछ, त्यो पनि येशू ख्रिस्टको सामु। मैले भनिरहेको छैन, यो त बाइबलले भन्छ। आज हाम्रो वचनको दोस्रो बुदा हेर्नु न, बाइबलले जे भन्छ त्यो हामी विश्वास गर्न तयार हुनुपर्छ। 18 फरिसीले येशूलाई फसाउने कोसिस गरे तर उनीहरू विफल भए, तर फेरि अब सदुकीहरूको पालो आयो। अर्को हप्ता तपाईँ आउनुभयो भने, अर्को हप्ता हामीसँग गेस्ट स्पिकर हुनुहुन्छ, त्यसपछिको हप्तामा तपाईँ आउनुभयो भने तपाईँले फेरि शास्त्रीहरूको अर्को प्रयास तपाईँ देख्नुहुन्छ। अहिले सदुकीहरूको फेरि अर्को प्रयास ल्याएरौँ, यो सदुकीहरूको अब पालो येशूलाई फसाउने। सदुकीहरूको हुन् थोरै जानकारी, सदुकीहरू यहुदी पन्थी मानिसहरू हुन्, उनीहरू पनि महासभाका सदस्यहरू हुन्, र महासभा के हो फेरि, महासभा प्राचीन यरुसलेमको न्याय सम्बन्धी सर्वोच्च अदालत र सर्वोच्च परिषद हो, उनीहरूले नै सबै न्यायको मामिलाहरू गर्दथे। र सदुकीहरूले चाहिँ विशेष गरी मन्दिर चलाउने गर्दथे। र सदुकी र फरिसीहरू बिच के भिन्नता छ, फरिसीहरूले पुनरुत्थानमा विश्वास गर्दथे तर सदुकीहरूले भने पुनरुत्थानमा विश्वास गर्दैनथे। फरिसीहरूले स्वर्गदूतहरूमाथि विश्वास गर्दथे, आत्मिक संसारमा विश्वास गर्दथे भने सदुकीहरूले पवित्र दूतहरूमाथि विश्वास गर्दैनथे, आत्मिक संसारमाथि विश्वास गर्दैनथे। त्यही भएर उनीहरू पुनरुत्थानमा विश्वास नगर्ने सदुकीहरू आएर येशूलाई एउटा प्रश्न सोध्छ, गुरुज्यू मसाले हामीलाई लेखिदिएका छन् कि कसैको दाजु मर्यो र निसन्तान भएर पत्नीलाई छोडिराख्यो भने उसको भाइले त्यस स्त्रीलाई लैजानुपर्छ र आफ्नो दाजुको निम्ति सन्तान खडा गर्नुपर्छ। एउटा परिवारमा 7 भाइ थिए, जेठोले एउटी पत्नी ल्यायो अनि त्यो मानिस निसन्तान भएर मर्यो, अब माहिला भाइले त्यस स्त्रीलाई विवाह गर्यो र त्यो पनि निसन्तान भएर मर्यो, अनि साइलाले पनि त्यस्तै गर्यो, अनि 7 भाइको सन्तान भएर सबैभन्दा पछि त्यो स्त्री पनि मरे। अब मृतकहरूको पुनरुत्थानमा तिनीहरूमध्ये त्यो कसकी पत्नी हुन्छ, किनकि ती 7 त्यसलाई विवाह गरेका थिए। मृतकहरूको पुनरुत्थानमा तिनीहरूमध्ये त्यो कसकी पत्नी हुन्छ, यो प्रश्न किन सोधिरहेको छ? यिनीहरू पुनरुत्थान विश्वास गर्ने मानिसहरू भएको कारणले गर्दाखेरि होइन, तर पुनरुत्थान कति बकवास कुरो, कति व्यर्थ कुरो, यो सेन्सै लाग्दैन कुरो भन्ने कुरा बुझाउनको निम्ति, त्यो प्रमाणित गर्नको निम्ति उनीहरूले यो एउटा कथा यहाँ बुनेका छन् र उनीहरूले एउटा प्रश्न यहाँ सोधिरहेका छन्। फरिसीहरूले पुनरुत्थानमा विश्वास गर्थे, तर हाम्रो विश्वासभन्दा अलिक फरक प्रकारको विश्वास। फरिसीले के विश्वास गर्थे भन्दाखेरि, मानिसको पुनरुत्थान हुन्छ र पुनरुत्थानपछि मानिसहरूको विवाह पनि हुन्छ, मानिसको छोराछोरीहरू पनि हुन्छ। अनि सदुकीहरूलाई यो कुरा चाहिँ चित्त बुझ्दैन थियो, त बकवास हो। त्यसो भए म एउटा कथा सुनाउँछु, एकजना मानिसको एउटा श्रीमती थियो, त्यसपछि त्यो मानिस निसन्तान भएर मर्यो, त्यसपछि अर्को ब्याह गरेर अर्को ब्याह गरेर अन्तिममा अनि श्रीमती पनि मर्यो। अन्तिममा अब त्यो श्रीमती कस्तो हुन्छ, बिहा हुन्छ भने होइन त, ल मलाई बुझाउनु पर्यो नि त, अब प्रश्नको जवाफ दिनु पर्यो। यो ननसेन्स हो, यो बकवास हो भनेर बुझाउनको निम्ति, प्रमाणित गर्नको निम्ति थोरै सदुकीहरूले वास्तवमा यहाँ तर्क गरिरहेका छन्, येशूलाई ट्र्यापमा पार्ने कोसिस गरिरहेका छन्। र उनीहरूले वचनै कोट गरेर भन्दछन्, वचनलाई उद्धृत गरेर भन्दछन्, मोसाले हामीलाई लेखिदिएका छन्। कहाँ लेखिदिएका छन्? व्यवस्था पच्चिस अध्यायको 5 तपाईँले हेर्नुभयो भने त्यहाँ एउटा व्यवस्था, विवाह सम्बन्धीको एउटा व्यवस्था हामी पाउँदछौँ। यदि कसैको श्रीमती छ र त्यो दाजु वा भाइ परिवार एउटा सन्तान बिना मर्यो भने, यहाँ जे भनेको छ त्यही कुरो त्यहाँनिर लेखिएको छ, उस भाइले आफ्नो भाउजूलाई बिहा गर्नुपर्ने हुन्छ। एउटा व्यवस्था दिएको थियो, किन दिएको थियो त्यो व्यवस्था, त्यसको उद्देश्य के थियो? दुईवटा उद्देश्य, ताकि यहुदीहरूको विवाह अन्य जातिहरूसँग नहोस् भनेर, आफ्नै कुलभित्र राख्नलाई, अरू जातिसँग उनीहरू नजाओस् भनेर। तपाईँलाई थाहा छ अरू जातिहरूसँग विवाह गर्नलाई पुनर्नगरमा एलाउड थिएन, अनुमति थिएन। दोस्रो कारण, दोस्रो उद्देश्य, इसरायलमा त्यो मानिसको, त्यो पुरुषको नाउँ कायम राख्नको निम्ति, यदि त्यो मान्छेको सन्तान नभइकन मऱ्यो भने त्यो मान्छेको नाउँ निशाना इसरायलबाट मेटिएर जान्छ। त्यही भएर सदुकीहरूले त्यही खण्डलाई लिएर तर गलत तरिकाले उनीहरूले आफ्नो पोइन्ट, आफ्नो लोजिक, आफ्नो तर्कलाई मजबुत बनाउनको निम्ति उनीहरूले प्रयोग गर्दैछन्। र मृतकको पुनरुत्थानमा त्यो स्त्री जसको सातजनासँग बिहे भइसकेको थियो कसको पत्नी हुन्छ? कमन, डजन्ट मेक सेन्स, होइन? यसले कुनै अर्थै राख्दैन। दिमाग प्रयोग गर्नुपऱ्यो, लोजिक, तर्क प्रयोग गरेर हेर्दाखेरि सदुकीहरूले किन पुनरुत्थानमा विश्वास गर्दैन? यहाँ हेर्दाखेरि किनकि पुनरुत्थान पछिको जीवनले खासै अर्थ राखेको देखिँदैन उनीहरूको निम्ति, तर त्योभन्दा महत्त्वपूर्ण रूपमा यसकारण उनीहरूले पुनरुत्थानमा विश्वास गर्दैन। यीशुले नै भन्नुहुन्छ हामीलाई, 24 पत्ता यीशुले तिनीहरूलाई भन्नुभयो, तिमीहरू भूलमा परेको कारण यही होइन र कि तिमीहरू न त धर्मशास्त्र जान्दछौ न परमेश्वरको शक्तिलाई जान्दछौ। सो उनीहरूको दुईवटा गल्ती छ, दुईवटा समस्या छ जसको कारण उनीहरूले पुनरुत्थानमाथि विश्वास गर्न सकेको छैनन्। पहिलो भनेको उनीहरूले परमेश्वरको शक्तिलाई जानेको छैनन्। सदुकीहरूले परमेश्वरको शक्तिलाई उनीहरूले महसुस गरेको छैनन्, बुझेका छैनन्। हामी कतिजना सदुकीहरू जस्तो हुन्छ, हामी पनि जब पुनरुत्थानको बारेमा कुरा गर्छौँ, कतिजनालाई हामी शरीरमै पुनर्जीवित भए उठ्नेछौँ हामी एक दिन भनेर भन्यो भने पनि कसरी हुन्छ? जलाइसकेको हुन्छ, खरानी भएर त्यो मान्छेको शरीर गइसकेको हुन्छ, कहाँ खोलाले बगाएर लगिसकेको हुन्छ, माटोमा गाडिसकेको हुन्छ, धुलोमा मिलिसकेको हुन्छ, त्यो मान्छे कसरी फेरि पुनर्जीवित भए उठ्छ शरीरमै? हामीले परमेश्वरको शक्तिलाई जानेको छैनौँ। परमेश्वरको शक्तिलाई विचार गरौँ, सृष्टिबाट जब परमेश्वरले सबै कुरा बनाउनु भयो, उहाँले सबै कुरा केबाट बनाउनु भयो? शून्यताबाट बनाउनु भयो, आफ्नो वचनद्वारा। मानिसहरू कसरी नयाँ गरी जन्मिन्छन्? परमेश्वरकै शक्तिद्वारा। चर्चको अस्तित्व कसरी हुन्छ? यो चर्चको अस्तित्वको पछाडि कसको हात छ? परमेश्वरकै शक्तिको हात छ। परमेश्वरले नै यस चर्चलाई कायम राख्नुहुन्छ। मृतकहरू कसरी पुनर्जीवित भए उठ्छ? परमेश्वरकै शक्तिद्वारा पुनर्जीवित भए उठ्छ। र पुनर्जीवित भएपछि उनीहरूको शरीर कस्तो हुन्छ? त्यो चाहिँ हामीले सोध्नुपर्ने प्रश्न। र यसुले उनीहरूलाई बुझाउनुहुन्छ, उनीहरूले विशेष गरी परमेश्वरको शक्तिलाई जानेको छैन। परमेश्वरको शक्ति पुनर्जीवित भई उठेको शरीरमा पनि हामी देख्न सक्दछौँ। 25 पदमा हेर्नुहोस् न, किनकि जब मृतकबाट तिनीहरूको पुनरुत्थान हुन्छ, तिनीहरू न त विवाह गर्छन् न तिनीहरूको विवाह हुन्छ, तर तिनीहरू स्वर्गमा भएका दूतहरू जस्तै हुन्छन्। परमेश्वरको शक्तिको कारणले गर्दाखेरि मानिसको शरीर परिवर्तन हुनेछ। जुन शरीर छ अहिले यहाँ, यो विनाशी शरीर, तर यो विनाशी शरीरले अविनाशी शरीर धारण गर्नेछ, किनकि परमेश्वरको शक्तिको कारणले गर्दाखेरि। सो यसोको अनुसार यो विवाह भन्ने कुरा चाहिँ क्षणिक हो, यो चाहिँ मोमेन्टरी हो, यो संसारमै सीमित कुरा हो। जब हामी पुनर्जीवित भइ उठ्छौँ त्यहाँ विवाह गरिरहनुपर्ने आवश्यक छैन। तर संसारमा रहन्छ विवाह राम्रो, सकिन्छ भने विवाह गर्नुहोस्, सही, यो राम्रो, विवाहको आवश्यक छ। जनसङ्ख्या वृद्धिको निम्ति, वंशवृद्धिको निम्ति विवाह आवश्यक छ, किनकि हरेक दिन मानिसहरू मरिरहेका छन्, जन्मिन आवश्यक छ, र मानिस जन्मिनु छ भने विवाह गर्न आवश्यक छ। तर यो छेडीको, यो संसारमा सीमित हो, अर्को संसारमा पुनरुत्थान पछिको संसारमा स्वर्गमा त्यहाँ विवाह हुने छैन। किन विवाहको आवश्यक पर्दैन त्यहाँ? किनकि त्यहाँ वंशवृद्धि गर्न आवश्यक पर्दैन, त्यहाँ जनसङ्ख्या बढाउनु पर्ने आवश्यक पर्दैन, जनसङ्ख्या बढाइराख्नु पर्ने आवश्यक किन पर्दैन? किनकि यीशुको मृत्युमा, मृत्युको पनि मृत्यु वास्तवमा भइसकेको छ। सो संसार भएका सुन्दरभन्दा सुन्दर सम्बन्धहरू पनि त्यो आउनेवाला सम्बन्ध हो, केवल छाया मात्र। यहाँ भएको जति पनि सम्बन्धहरू आउनेवाला सम्बन्धको छाया हो। एक दिन हामी सबैजना यीशु ख्रिस्ट, जो हाम्रो दुला हुनुहुन्छ, उहाँसँग हामी, हाम्रो मगनी भइसकेको छ, हाम्रो विवाह हुनेछ स्वर्गमा। र त्यो पुनरुत्थान भएको शरीर, त्यो पुनर्जीवित भएको शरीर कस्तो हुन्छ होला, त्यो हामी अहिले तुलना गर्न सक्दैनौँ। हामी धेरै प्रश्न गर्छौँ, लङ्गडाहरूले खुट्टा पाउलान्, अन्धहरूले त्यहाँ देख्ने होलान्, म होचो छु, मेरो हाइट बढ्ला, म गोरु, म कालो छु, म त्यहाँ स्वर्गमा गोरु होला भन्ने खालको कुरा गर्छौँ। हाम्रो शरीर कस्तो हुनेछ हामी जान्दैनौँ, जसरी एउटा झुसले क्रीडालाई हेरेर त्यो पुतलीमा परिणत भएपछिको सुन्दरताको बारेमा हामी पहिले नै हामी कल्पना गर्न सक्दैनौँ, त्यसरी नै अहिले यो भौतिक शरीरमा संसारमा बसेर हामी स्वर्गको कल्पना हामी गर्न सक्दैनौँ। तर यो उदेक हुनेछ, यो अति सुन्दर हुनेछ। तपाईँसँग आज जिज्ञासा भएमा भरे बेलुका घर गएर तपाईँले पहिलो कुरन्थी 15 अध्यायलाई पढ्नुहोस्। पहिलो कुरन्थी 15 अध्याय, हाम्रो शरीर कस्तो हुन्छ, पुनरुत्थान भएको शरीर कस्तो हुन्छ, त्यहाँ राम्रोसँग वर्णन गरिएको छ। यदि तपाईँमा जिज्ञासा छ भने, हामीसँग अहिले त्यो पढ्नलाई समय छैन, त्यही भएर तपाईँलाई मैले आज बेलुकी गृह कार्य दिएको छु। प्लिज घर जानुहोस् र बेलुकी पहिलो कुरन्थी 15 अध्यायलाई पढ्नुहोस्। सो यी मानिसहरूले, सदुकीहरूले किन पुनरुत्थानमा विश्वास गरेन? पहिलो कारण, उनीहरूले परमेश्वरको शक्तिलाई जानेको थिएनन्। परमेश्वर शक्ति जसले सारा थोक बनाउनु भयो, र परमेश्वरको शक्ति जसले मानिसलाई नयाँ जन्म दिनुहुन्छ, र परमेश्वरको शक्तिले नै फेरि हामीलाई नयाँ शरीर दिनुहुनेछ। दोस्रो कुरो, तिनीहरूले धर्मशास्त्रलाई जानेका थिएनन्। सदुकीहरू, यिनीहरू वास्तवमा धर्मशास्त्रमा यिनीहरू विज्ञ थिए। जुन कुरामा उनीहरू विज्ञ थिए, त्यही कुरामा उनीहरू अनभिज्ञ ठहरिएका हामी देख्दछौँ। एक्सपर्ट हो उनीहरू, उनीहरूको मेजर भनेको के हो? धर्मशास्त्र हो। उनीहरूले छानेको विषय नै धर्मशास्त्र हो, तर त्यही विषयमा उनीहरू के छन्, कमजोरी यहाँ देखेको हामी पाउँदछौँ। एकदमै व्यङ्ग्यात्मक कुरा यहाँनिर हामी देखिरहेको छौँ। हाम्रो फोटोग्राफर रुबेनलाई हामीले क्यामेरा बारेमा तपाईँलाई के थाहा छैन रहेछ भन्यो भने कति अपमानजनक कुरा हुन्छ, किनकि क्यामेरा नै उहाँको पेसा हो, क्यामेरा नै उहाँले चलाउनुहुन्छ, क्यामेरासँगै उहाँ सुत्नुहुन्छ। सो यो व्यवस्थाका विज्ञहरूलाई परमेश्वरको वचन तिमीलाई थाहा छैन भन्नु भनेको यो अपमानजनक कुरा हो, शर्म लाग्दो कुरा हो। तर एउटा कुरा हामीले जान्नुपर्छ, सदुकीहरूले परमेश्वरको वचनमा विश्वास गर्दथे, तर के भयो, पुरानो करारको व्यवस्थाको पुस्तकहरूमा मात्रै, पञ्च ग्रन्थमा मात्रै उनीहरूले विश्वास गर्दथे। उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्था, भजन सङ्ग्रहको पुस्तकहरू, अगमवक्ताको पुस्तकहरू उनीहरूलाई मतलब थिएन, उनीहरूले त्यसलाई परमेश्वरको आधिकारिक वचनको रूपमा मान्दैन थिए। उनी शास्त्रीहरूले चाहिँ फेरि भजन सङ्ग्रहको पुस्तकहरू, इतिहासको पुस्तकहरू, अगमवक्ताको पुस्तकहरूलाई पनि मान्दथे। र सदुकीहरूले पुनरुत्थान यसकारण विश्वास गर्दैन किनकि उनीहरूले सम्पूर्ण धर्मशास्त्रलाई मानेका थिएन। तर तपाईँले अयुबको पुस्तकलाई, भजन सङ्ग्रहको पुस्तकहरूलाई, अगमवक्ता पुस्तकालाई हेर्नुभयो भने पुनरुत्थानको बारेमा त्यहाँ निर्दिष्ट खण्डहरू तपाईँले पाउनुहुन्छ, रेफरेन्सहरू पाउनुहुन्छ। तर यसुले व्यवस्थाकै खण्डलाई लिएर पुनरुत्थानको प्रमाण दिनुहुन्छ। 26 र 27 पदलाई हेर्नुहोस् न, मृतकबाट जीवित भए उठ्ने कुराको विषयमा के तिमीहरूले मोसाको पुस्तक पढेका छैनौ? उनीहरूले केवल मोसाको पुस्तकलाई मात्र विश्वास गर्थे, र त्यसैलाई लिएर यसुले भन्नुहुँदैछ कि कसरी पोथ्राको विषयमा लेखिएको खण्डमा परमेश्वरले मोसालाई भन्नुभयो, म अब्राहमको परमेश्वर, इसाकको परमेश्वर र याकुबको परमेश्वर हुँ, उहाँ मुर्दाहरूका परमेश्वर हुनुहुन्न तर जिउँदाहरूका हुनुहुन्छ, तिमीहरू एकदमै भूलमा परेका छौ। सो यसुले मोसाको व्यवस्थाबाटै पुनरुत्थानको प्रमाण दिनुहुँदैछ। विशेष गरी यो व्याकरणलाई तपाईँले विचार गर्नुहोस्, यहाँ व्याकरणलाई विचार गर्नुहोस्, यहाँ कुन काल प्रयोग गरिएको छ जब यसुले पुरानो करारको मोसाको पुस्तकबाट पढ्नुहुन्छ, कोट गर्नुहुन्छ, उद्धृत गर्नुहुन्छ, म अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकुबका परमेश्वर हुँ, थिए भन्नु भइरहेछ नि है, हुँ। यहाँनिर वर्तमान काल प्रयोग गरिएको छ, यसको मतलब परमेश्वर अझै पनि अब्राहमको परमेश्वर हुनुहुन्छ, म अझै पनि इसाकको परमेश्वर हुनुहुन्छ, उहाँ अझै पनि याकुबको परमेश्वर हुनुहुन्छ। अब्राहम, इसाक, याकुब शारीरिक रूपमा मरेर गए, तर कथा त्यहीं खत्तम भइसकेको छैन। उनीहरूलाई जे प्रतिज्ञा गर्नुभएको थियो परमेश्वरले, त्यो प्रतिज्ञा पूरा भइसकेको छैन। यदि उनीहरू मरेर कथा खत्तम भयो सकेको हुन्थ्यो, त्यहाँ पुनरुत्थान थिएन भने परमेश्वर प्रतिज्ञा पूरा हुँदैन, त्यो भएन भने परमेश्वर झुटो हुनुहुन्छ। तिनीहरू आत्मामा अझै पनि जीवित थिए, उनीहरूको शरीरले पुनरुत्थानको दिनलाई पर्खिरहेको छ। याद रहोस्, मान्छे मर्ने बित्तिकै के हुन्छ, कि त्यो नर्क जान्छ कि स्वर्ग जान्छ, त्यति नै हो। मान्छे आत्म भएर बाहिर बाहिर डुली हिँड्ने तर्साउने गर्दैन, त्यो अभाइबल यसै छ। तपाईँ अहिले मर्नुभयो भने, तपाईँ यसुमा हुनुहुन्छ भने तपाईँ स्वर्ग जानुहुन्छ, तर तपाईँको शरीर कि त पशुपतिमा जान्छ कि त कता जान्छ, तर तपाईँको आत्मा स्वर्गमा जान्छ। तर एक दिन जब यसु ख्रिस्ट फर्केर आउनुहुन्छ, पुनरुत्थानको दिनमा तपाईँको शरीर पुनर्जीवित भइ उठ्छ, तपाईँको शरीर फेरि त्यो खरानी भइसकेको शरीर फेरि हार्ड यो मासु छाला भएर खडा हुनुहुन्छ र तपाईँको आत्मा आएर तपाईँको शरीरसँग मिल्छ र तपाईँ येशूको सामु खडा हुनुपर्ने हुन्छ। उदाहरण जब येशूको पुनरुत्थानलाई तपाईँले हेर्नुहोस्, येशू ख्रिस्ट तेस्रो दिन पछि पुनर्जीवित भएको हुनुभयो, तर दोस्रो दिनमा म कहाँ हुनुहुन्थ्यो? शनिबारको दिन येशू कहाँ हुनुहुन्थ्यो? धेरैको प्रश्न छ। येशू स्वर्गमा हुनुहुन्थ्यो। कसरी? किनकि येशूले त्यतिखेरै सँगै क्रुसमा टाँगिएको चोरलाई भन्नुभएको थियो कि तिमी आज नै मसँग कहाँ हुनेछौ? स्वर्गमा हुनेछौ। शुक्रबारको दिन येशू चोर स्वर्ग जानुभयो जब उहाँहरू क्रुसमा मर्नुभयो, तर उहाँको शरीर कहाँ थियो? चिहानमा थियो। तर त्यसको दिनपछि के भयो? स्वर्गबाट येशूको आत्मा र चिहान भएको शरीरको फेरि पुनर्मिलन भयो अनि उहाँ फेरि जीवित भएको भयो। त्यो पुनरुत्थान वास्तविक, त्यो पुनरुत्थान हामी सबैको एक दिन त्यस्तै वास्तविकता हुनेछ। तपाईँ मर्नुभयो भने, हजुर मर्नुभयो भने तपाईँको शरीर चियानमा जान्छ, तपाईँको आत्मा ख्रिस्टमा छ भने स्वर्गमा जान्छ, छैन भने नर्कमा जान्छ। तर एक दिन आत्मा र शरीरले मिलेर न्यायको दिनमा परमेश्वरको सामु खडा हुनुपर्ने हुन्छ। अब्राहम, इसाक, याकुब यी सबैको आत्मा परमेश्वर कहाँ छन् र उनीहरूको शरीरले त्यो पुनरुत्थान पर्खिरहेको छ र त्यो पुनरुत्थानको दिन त्यस दिन हुनेछ जब येशू फर्की आउनुहुनेछ। परमेश्वरले अब्राहम, इसाक, याकुबलाई गर्नुभएको प्रतिज्ञाहरू त्यतिखेर पूर्ण रूपमा पुरा हुनेछ। अनि यो चाहिँ सदुकीहरूले बुझेका थिएनन्, किनकि उनीहरूले धर्मशास्त्र नै जान्दैनथे, बाइबलमा के लेखेको छ भन्ने कुरालाई थाहा थिएन। हाम्रो त्यो चुनौती के, तपाईँले आफ्नो बाइबललाई जान्नुहुन्छ? तपाईँको बाइबलमा के लेखेको छ तपाईँ जान्नुहुन्छ? तपाईँलाई थाहा छ? त्यो थाहा पाउनु त बाइबल पढ्नुपर्ने हुन्छ। तपाईँ बाइबल पढ्नुहुन्छ नियमित रूपमा? के तपाईँ बाइबल बोक्नुहुन्छ चर्च आउँदाखेरि, विवाहहरूमा जाँदाखेरि बाइबल बोक्नुहुन्छ? कलेजको ग्रेजुएसन्सहरूमा जाँदाखेरि बाइबल बोक्नुहुन्छ? जुनै पनि कुरा तपाईँ विश्वास गर्नुहुन्छ त्यो विश्वास बाइबलबाट आउँछ कि बाहिरको मानिसहरूबाट आउँछ? परम्परा अनुसार चलिरहेको भनेर विश्वास गर्नुहुन्छ, यो हाम्रो संस्कृति हो भनेर विश्वास गर्नुहुन्छ, तर बाइबलले के भन्छ भन्ने कुरालाई चाहिँ तपाईँ फेरि अवहेलना गर्नुहुन्छ? त्यस्तो खालको हुनुहुन्छ? बाइबलमा के लेख्छ तपाईँलाई थाहा छ? जब तपाईँ युट्युब खोलेर विभिन्न प्रचारकहरूलाई सुन्नुहुन्छ, फेसबुकमा विभिन्न प्रचारकहरूलाई तपाईँ हेर्नुहुन्छ, लाइक पनि गरिहाल्नुहुन्छ, सेयर पनि गरिहाल्नुहुन्छ, तर त्योभन्दा अगाडि यो मान्छेले जे प्रचार गरिरहेको छ, जे सिकाइरहेको छ, बाइबलसँग मिल्छ कि मिल्दैन भनेर दाज्नुहुन्छ? जति नै तपाईँलाई आकर्षित पर्ने खालको शिक्षा भयो भने तपाईँलाई एकदमै मन पर्यो, तर जे कुरो तपाईँले मन पराइराख्नु भएको छ के त्यो बाइबल सम्बन्ध छ? सम्पूर्णतावादी सुसमाचार एकदमै प्रख्यात छ नेपालमा, होइन विश्वभरि नै छ। मजा आउँछ सुन्दाखेरि, येशू तपाईँलाई धनी बनाउन लाउनुभयो, येशूले तपाईँलाई चङ्गे गर्न लाउनुभयो, तपाईँलाई पुच्छर होइन शिर बनाउन लाउनुभयो, तपाईँ सकारात्मक हुनुहोस्, राम्रो सोच्नुहोस्, आफूले आफूलाई प्रचार गर्नुहोस्, बिहानै उठ्नुहोस्, ऐनामा हेर्नुहोस् र भन्नुहोस् म सक्षम छु, म सिद्ध छु, म पर्फेक्ट छु। कि त बाइबलले हो त्यो, बाइबलले त भन्छ मान्छे कोही पनि धर्मी छैन, मान्छे कोही पनि पर्फेक्ट छैन, कोही पनि सिद्ध छैन। हामी सबैजना पापी छौँ, परमेश्वरको क्रोध मुनि छौँ। हामीलाई चाहिएको कुरा सकारात्मक सोच होइन, हामीलाई चाहिएको कुरा नयाँ हृदय हो, जीवन परिवर्तन हो। यदि तपाईँ यस चर्चको सदस्य भने यो चर्चमा के प्रचार हुन्छ त्यसलाई संरक्षण गर्ने, चर्चको स्वास्थ्य कायम राख्ने, सुरक्षा राख दिने यो कर्तव्य तपाईँको। चर्चको सदस्य भएर केवल हाम्रो सुसमाचार प्रचार गर्ने मात्र हाम्रो जिम्मेवारीहरू होइन, तर सुसमाचारको संरक्षण गर्ने पनि हाम्रो जिम्मेवारी हो। र सुसमाचारको संरक्षण हामी कसरी गर्छौँ? हामी एकअर्कासँग जवाफदेताको सम्बन्धहरू निर्माण गरेर गर्छौँ, एकअर्कासँग हामी सम्बन्धहरू बनाउँछौँ, एकअर्कासँग भेटेर हामी बाइबल अध्ययन गर्छौँ, सकिन्छ हामी घरेलु सङ्गति आउने प्रयास गर्छौँ जहाँ हामी सँगै मिलेर बाइबल अध्ययन गर्न सक्छौँ। मेरो सोच गलत छ भने पनि त्यहाँनिर सचिन्छ, अरूको सोच गलत छ भने पनि त्यहाँ सचिनै हुन्छ। काठमाडौँ कम्युनिस्ट चर्चका सदस्यहरू, के तपाईँको चर्चसँगको सम्बन्ध के अर्थपूर्ण छ? तपाईँको सदस्यता के अर्थपूर्ण छ? के यस चर्चका मानिसहरूसँग तपाईँको सम्बन्ध छ? छैन भने किन प्रार्थना नगर्ने र एउटा सम्बन्ध सुरु नगर्ने? एकजना मान्छेले हेरौँ छानौँ र भेटघाट सुरु गरौँ। प्रिय मित्रहरू, हामी ख्रिस्टका हौँ, हामी परमेश्वरका हौँ, परमेश्वरको हाम्रो जीवनमाथि हक लाग्दछ, किनकि परमेश्वरको हामी सबैमाथि उहाँकै स्वरूप छ। र यदि हामी परमेश्वरको हौँ र परमेश्वरलाई नै आफैलाई दिएका छौँ भने, अनि परमेश्वरसँग हाम्रो सम्बन्ध फेरि स्थापित भइसकेको छ भने, यो सम्बन्ध अब मृत्युले पनि यसलाई, यो सम्बन्धलाई छुट्याउन सक्दैन। किन? येशूको मृत्युमा मृत्युको पनि मृत्यु भइसकेको छ। अब त्यहाँ पुनरुत्थानको दिन छ, हामी पुनर्जीवित भई उठ्नेछौँ। र तपाईँ अहिले जुनै परिस्थितिमा हुनुहुन्छ भने, यदि तपाईँ सङ्घर्ष गरिरहेको क्रिस्चियन हुनुहुन्छ भने, म तपाईँलाई आफ्नो आँखाहरू ख्रिस्टतर्फ उठाउनुहोस् भन्ने म भन्न चाहन्छु। त्यो पुनरुत्थानको दिनतर्फ उठाउनुहोस् जुन दिन हामी यो संसारबाट, संसारको दुःख कष्टहरूबाट हामी मुक्त हुनेछौँ। सो यसुले केवल पुनरुत्थानको बारेमा प्रचार मात्र गर्नु भएन, यसु आफै पुनरुत्थान हुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ।